नमस्कार, कार्यक्रम सहज स्वास्थ्य चर्चामा लक्ष्मी पौडेलको विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट यतिखेर प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ कार्यक्रम सहज स्वास्थ्य चर्चाको आजको यो श्रृङ्खलामा मलाई प्रविधिबाट साथ दिइरहनु भएको छ सहकर्मी क्षितिज आचार्यले। विजय एफएम 101.6 र सहज सामुदायिक अस्पताल गैँडाकोटको संयुक्त सहकार्यमा उत्पादित कार्यक्रम सहज स्वास्थ्य चर्चामा हामी विशेष गरी तपाईँको स्वास्थ्यमा चासो राख्ने गर्दछौँ। तपाईँको दीर्घ जीवनका लागि एउटा प्रयास, तपाईँको स्वस्थ जीवनका लागि हाम्रो पहल कार्यक्रम सहज स्वास्थ्य चर्चा हरेक साताको शनिबार साँझ रातिको यो समय 8 बजेदेखि पौने 9 बजेसम्म सुन्दै आइरहनु भएको छ। हामी कार्यक्रममा कुनै एउटा रोग र सम्बन्धित रोगका विशेषज्ञ डाक्टरसँग उपस्थित हुनेछौँ। तपाईँका समस्यालाई प्रत्यक्ष रूपमा चिकित्सकसम्म पुर्याएर समाधानको निम्ति पहल गर्ने हाम्रो प्रयास रहनेछ। विशेष गरी कुनै पनि समस्यामा तपाईँ हुनुहुन्छ भने कम्तीमा घरमै बसेर डाक्टरसँग सिधै कुराकानी गरेर समस्या समाधान गर्न सकियोस् हाम्रो प्रयास यो रहनेछ। रोग जसलाई पनि लाग्न सक्छ, सचेत हामी हुनुपर्दछ। स्वस्थ रहन सक्यौँ भने अथवा हाम्रो जीवनलाई स्वस्थ राख्न सक्यौँ भने बल्ल सहज तरिकाले जीवनलाई अगाडि बढाउन सकिन्छ। तपाईँ आफ्नो स्वास्थ्यप्रति चिन्तित हुनुभयो भने तपाईँलाई आँटेको कुरा अथवा चाहेको कुरा गर्न पाउने वातावरण बन्न सक्छ। तपाईँको स्वास्थ्य यदि ठिक छ भने तपाईँले सही काम गर्न सक्नुहुन्छ। स्वास्थ्य नै ठिक छैन, साथ दिएको छैन भने अभियसली तपाईँले मात्रै आफ्नो शरीरको चिन्ता अथवा रोगको मात्रै चिन्ता रहने गर्दछ। तर चिन्ता होइन, यहाँ हामी चिन्तनका कुरा गर्छौँ र तपाईँको स्वस्थ जीवनका लागि हामीले यो प्रयास थालेका हौँ। सुन्दै हुनुहुन्छ विजय एफएम 101.6। आज हामीसँग हुनुहुन्छ सहज सामुदायिक अस्पताल गैँडाकोटका मेडिकल डिरेक्टर डाक्टर सुरज पराजुली। एउटा रोग विषयसँग कुराकानी गर्नेछौँ जो विशेष गरी चिसोको समय छ, जाडो बढ्दो छ, मान्छे अहिले जाडोसँग रिलेटेड भएर चिसोसँग रिलेटेड विभिन्न रोगबाट ग्रसित हुन्छ। हामीले त्यही रोगमध्येको एउटा रोग घाँटीको समस्या र विशेष गरी खोकीको कुरा पनि हामी जोड्नेछौँ। चिसोको बेला कसरी जोगिने, के समस्या हुन सक्छन्, तपाईँका समस्या पनि सुन्ने र समाधान गर्ने प्रयास गर्नेछौँ। र डाक्टर साहबलाई सुरुमा कार्यक्रममा स्वागत गर्न चाहन्छु, त्यसपछि हामी सहसामुदायिक अस्पतालको परिचय समेटिएको सामग्रीतर्फ पनि लाग्नेछौँ। डाक्टर साहब कार्यक्रममा स्वागत गर्न चाहे। डाक्टर स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद लक्ष्मीजी।
आराम हुनुहुन्छ?
आरामै छु।
अस्पतालबाट सिधै आउँदै हुनुहुन्छ?
हजुर।
आज हामीले विशेष गरी घाँटीको समस्याको कुरा गर्दैछौँ। जाडो बढिरहेको छ, अलिकति समस्या मलाई पनि छ, म त्यो पनि सेयर गरौँला यहाँ। हामी कार्यक्रममा पहिला भने लाग्छौँ हामीसँग सहकार्य गरेको संस्था सहज सामुदायिक अस्पताल गैँडाकोटको संस्थागत परिचय समेटिएको यो सामग्री सुन्नतर्फ सामग्रीका साथमा हुनुहुन्छ सहकर्मी श्रीधर उपाध्याय।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैँडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैँडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसुति सेवा, सुरक्षित गर्भपतन, ECG, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डर्स सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यो सामग्रीपछि फेरि पनि स्वागत छ। विजय एफएम 101.6 सुन्दै हुनुहुन्छ। इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट देश तथा विदेशमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ। तपाईँका पनि समस्या छन् भने हामीलाई म्यासेज गर्न सक्नुहुनेछ 078-50-14-06। तपाईँले गरेको म्यासेज अनुसार हामी अर्को हप्ता सम्भव भएसम्म आज हामीसँग धेरै पब्लिकका गुनासाहरू छन्। त्यही भएर हामी तपाईँको कललाई लिन भने हामी अर्को पटकको कुराकानीमा हामी त्यसका तपाईँका समस्याका बारेमा कुराकानी अभियसली पक्कै पनि गर्ने नै छौँ। डक्टर साहबसँग हामीले आज घाँटीको समस्याको कुराकानी गर्दैछौँ। तपाईँले 9845582082 म्यासेज गरिराख्न सक्नुहुनेछ यदि घाँटीको समस्या छ भने, हामी पक्कै पनि समस्याको समाधान गर्ने प्रयास पनि गर्नेछौँ। डक्टर साहब, हामी कुराकानीतर्फ लागौँ। घाँटीको समस्याको कुराकानी गर्दैछौँ, यो सामान्य अर्थमा अथवा सामान्य रूपमा भनिदिनुहोस् न, मान्छेलाई यो जाडोको समयमा चाहिँ घाँटीसँग जोडेर कस्तो समस्या हुनसक्छ?
यो चिसो अवस्थामा घाँटीको दुखाइ अथवा हामी थ्रोट पेन भन्ने गर्छौँ यसलाई। यो मोस्टली गरेर यो चिसो सिजनमा हुने एउटा रोग नै यो कमनली सबै धेरै जसोमा हामीले देखेका पनि छौँ। चिसोमा यो एक त एउटा कोल्ड एलर्जीकोले गर्दाखेरि हुने भइकन पनि, अरू यसमा चाहिँ भाइरस र ब्याक्टेरियाले गर्दाखेरि पनि हुने देखिन्छ।
भाइरस र ब्याक्टेरियाको कुरा गर्नुभयो,
त्यो
चाहिँ कसरी संक्रमणको समस्या जोखिम रहन्छ?
अब कसैलाई घाँटी दुख्ने छ अनि आँखाहरू चिलाउने, सिँगान बग्ने त्यस्तो छ भने यो कुरा चाहिँ हात छिउ गर्दाखेरि अरूमा सर्ने सम्भावना बढी हुन्छ।
घाँटीको समस्यामा पनि त्यो प्रब्लम हुन्छ डाक्टर साहब?
हजुर, हुन्छ। इन्फेक्टिभ त्यसलाई चाहिँ हामीले चाहिँ इन्फेक्टिभ स्टेज भन्छौँ, त्यसबाट चाहिँ अरूलाई पनि सर्न सक्ने चाहिँ धेरै सम्भावना हुन्छ।
यो चिसोको समयमा चाहिँ धेरै जसोले चाहिँ यसलाई सामान्य हो, चिसो लागेको भएर चाहिँ घाँटी दुख्या हो, तातो पानी खा भइहाल्छ अथवा ज्वानो पानी खा भइहाल्छ भन्ने तरिकाले लिनुहुन्छ, बेसार पानी खा भन्ने तरिकाले लिनुहुन्छ, जोखिम चाहिँ कतिको एकदमै जोखिमपूर्ण हो यो घाँटीको समस्या चाहिँ? कसैको त रेगुलर हुन्छ, मेरो हरेक वर्ष हुन्छ भनेर पनि व्यवस्था गर्नुहुन्छ
हो, छ कसैलाई चाहिँ रेगुलरली नै घाँटीको दुखाइ भइराख्ने, औषधि खाँदा निको भयो जस्तो लाग्ने, फेरि पनि सुरु भइराख्ने हुन्छ। तर यसको कतिसम्म यसले चाहिँ कति नराम्रो प्रभाव पार्छ भन्ने कुरा चाहिँ यो यसलाई चाहिँ गराएको केले भन्ने कुरामा आधारित हुन्छ।
भनेको के केले त्यस्तो गराउँछ?
अब एउटा मैले अघि तपाईँलाई भनिहालेँ, एउटा कोल्ड एलर्जी,
चिसोको नै
चिसोको एलर्जी, अर्को धुलोको एलर्जीले गर्दाखेरि पनि दुखाइ हुने, अझ धेरै मान्छेहरू दुखाइ नभइकन अलिक घाँटीमा चाहिँ डिस्कम्फर्ट भन्छन् यसलाई चाहिँ,
अलिकति बिजाए जस्तो, केही बिभिरा भए जस्तो अथवा कणहरू पसे जस्तो,
हजुर, थुक्निँदाखेरि त्यस्तो अप्ठ्यारो हुने। अब यदि कोल्ड एलर्जीले गर्दाखेरि भएको हो भने यो खास चाहिँ एउटा सामान्य रोग मान्न सकिन्छ यसलाई। अब यसलाई अघि मैले भनिहालेँ, यसलाई भाइरस र ब्याक्टेरियाले पनि गराउन सक्छन् होइन, त्यो चाहिँ हेरिकन त्यो हेरेर भन्न सकिन्छ। अब कसैलाई चाहिँ त्यसका सिम्टम्सहरू मार्फत यो कति चाहिँ सिभियर हो अथवा कति चाहिँ डरलाग्दो छ भनेर भन्न सकिन्छ।
अनि अब हामी पहिला अरू कुरा गर्नुभन्दा अगाडि हामी सर्वसाधारणका चाहिँ केही प्रश्नहरू आज हामीसँग छन्। घाँटीको समस्या भएका सर्वसाधारणहरूले तपाईँलाई विशेष गरी प्रश्न पनि सोध्नु भएको छ, त्यो सुन्नतर्फ लागौँ र यो सुनिसकेपछि हामी फेरि पनि डिस्कस गर्ने नै छौँ र सर्वसाधारणका समस्या पनि समाधान गर्ने नै छौँ।
मिना परिवार
गाँडाको के छ तपाईँको समस्या?
मेरो घाँटी दुख्छ क्या, चिसो बढी भयो भने घाँटी दुख्छ, अनि कहिले कहिले चाहिँ तातो पानी खाए कुल्ला गऱ्यो भने अलिअलि सन्जो हुन्छ, फेरि भएन भने फेरि चिसो भएपछि उस्तै दुखेको गर्छ, घरि गर्छ, टन्सिल बढी भएपछि दुख्छ, थोरै चिसो हुन नि हुँदैन, मेरो घाँटी दुख्छ भने। घाँटीको समस्याको लागि के गर्न सकिन्छ होला?
मेरो नाम सोमबहादुर परियार, विजय चोक, गैँडाकोट 8। समस्या मलाई चाहिँ अलिकति चिसो बढी हुनु हुँदैन, चिसो भयो भने नि एकदम घाँटी दुख्छ, थुक्निन मिल्दैन, केही चिज खान मिल्दैन, तातो पानी खाने, त्यसपछि कुल्ला गरेर अलिअलि हुन्छ, त्यसपछि फेरि त्यस्तै नै हुन्छ, फेरि केही टेबलेट ल्याएर खायो भने अलिअलि दुख्न कम हुन्छ, त्यस्तै हो, चिसो खानु भएन, चिसोबाट चाहिँ अलिक जोगिनु पर्ने छ। तर त्यही पनि डाक्टर साहबले चाहिँ अब कस्तो दबाई खाएर सन्चो हुन्छ भनिदिनु भयो भने त्योमा चाहिँ धेरै धेरै खुसी मान्छु म।
मेरो नाम ज्ञान कुमारी परियार, पहिला यसो घाँटी चिलाउने एलर्जी थियो, अलिक चिसो भयो भने घाँटी अलिक खसखस गर्ने, खोकी लाग्ने हुन्छ, के गर्नुपर्छ होला? औषधि खानुपर्छ कि होइन, तातो पानी तताएरहरू खाँदाखेरि केही ठिक हुन्छ कि?
मनोज श्रेष्ठ,
के छ तपाईँको समस्या?
त्यो घाँटी यस्तोबाट दुख्ने, यताउता गर्न नमिल्ने, बोल्दाखेरि पनि दुख्ने हुने, थुप्निँदाखेरि पनि दुख्ने, त्यस्तो हुन्छ, 4-5 दिन भयो, केही खानेकुरो निल्नलाई खाँदाखेरि गाह्रो पर्छ, केही खाएर होइन त्यत्तिकै त्यस्तो भयो, चिसो लाएर हो के हो अब भनिदिनु होला।
मेरो समस्या त धेरै छ, अब यिनी घाँटी यिनी नसा नसा दुख्छन्, तातो दुख्छन् है, घाँटी त अब यता त फर्काउनै हुन्न, दुखेर नसा नसा दुख्छ, निल्न त मिल्ने भएर घाँटी ओभा हुने क्या एकदम ओभा हुने त्यस्तो भएको थियो अनि औषधि खाँदा खाँदै अहिले त त्यही पनि अलिक बिसेको यसो कम मात्रै भयो धेरै भयो होइन अहिलेसम्म सन्चो भयो होइन घाँटी ओभा हुन्छ सुक्छ है
नन्नगली पौडेल है त्यो सात नम्बर खोकी बढी लाउने त नि एकदम बढी लाएर अनि स्या स्या हुने
माविका मेरो समस्या के हुने घाँटी दुख्ने अब रुगा खोकी लाइरहन्छ त्यही हो
चार महिना मात्र लाग्छ अहिलेसम्म लाग्छ
जाडो महिना गर्मी एकै नास सधैँभरि त्यस्तै भइरहेको छ
अनिता समस्या यही घाँटी दुख्ने अनि घाँटी समाउने थुक्निलो नहुने मासुको चक्टा अड्काए जस्तो हुने यही समस्याहरू भइरहेको
मेरो नाम विष्णु सापकोटा समस्या त मलाई अलि धेरै बोल्न पर्यो भनेदेखि बोल्न गाह्रो हुने अनि मेरो आवाज चाहिँ सानो हुने के सुक्ने घाँटी बसे जस्तै हुन्छ धेरै बोल्न पर्दाखेरि म बोल्न सक्दिनँ क्या मेरो घाँटी रोकिन्छ क्या सधैँ त्यस्तै हुन्छ धेरै बोल्नु पर्यो भनेदेखि जाडो न गर्मी सधैँ हो समस्या त मेरो मुटुको समस्या छ मुटुको अब त्यो बाइपास सर्जरी गरेको हो त्यो कारणले गर्दा हो कि अब थाइरोइडको कारणबाट हो कि मुटुको कारणबाट त्यो हुँदैन भने डक्टरले होइन थाइरोइडकोबाट नि अब त्यस्तो हुँदैन भन्छन् क्या अरे भन्नलाई तर यो कुरा त मैले अहिलेसम्म राखेको पनि थिइनँ कहीँ पनि यसको लागि के औषधि युज गर्न सकिन्छ हामीले कसरी यो रोगको समाधान हुन्छ होइन रोग हो कि या अरू कुनै समस्या हो
मेरो नाम ममता सापकोटा हो म गैँडाकोट पाँचमा बस्छु मेरो चाहिँ घाँटीको प्रब्लमै अब त्यो भुगलकोटमा प्रब्लमै भएर भएको छ अब त्यसको लागि चाहिँ अब बोल्न गाह्रो हुन्छ बोल्दा बोल्दै एक्कासी ठुलो साउन्ड आउँछ होइन त्यो आफू चर्को बोलेको त्यो आफूलाई नै थाहा हुँदैन यहाँ नभएर काठमाडौँ नि गएको हो यसको लागि चाहिँ अब यसको उपाय चाहिँ के होला बताइदिन के औषधि खाए ठिक हुन्छ औषधि चाहिँ खाएको छैन थेरापी खाने हो कि अब केही गर्ने अब थेरापी गरिरहेको छु होइन त्यही नै हो
पवित्र सुवेदी घाँटीको यही घ्यार घ्यार हुन्छ सुतेमा घरि ख्याक्या ख्याकाएको हुन्छ बढी चिसो भए झन् बढी हुन्छ झन् दुख्छ बढी यो घाँटी घ्यार घ्यार गर्छ कि घाँटी घ्यार घ्यार हुने अनि बच्छ घाँटी नि बच्छ सुतेमा घ्यार घ्यार हुन्छ भन्छन् केटाहरूले गाली गर्छन् कति घुरेको भन्छन् म अहिपछि त्यस्तो हुन्न अहिले त्यस्तो भयो
डाक्टर साहब हामीले कुराकानी सुन्यौँ
हजुर
मिनाजीले सुरुमा प्रश्न गर्नु भएको छ घाँटी दुख्ने तातो पानीले कुल्ला गर्दा चाहिँ सन्चो भए जस्तो हुन्छ तर फेरि दुख्छ भन्नुभएको छ अगाडि तपाईँले केही औषधि खाए अथवा तातो पानी खाए यसो सन्चो भए जस्तो हुने फेरि पनि समस्या हुने भनेर उहाँको पनि त्यस्तै समस्या देखियो अनि के गर्ने भन्नुभएको छ
पहिला चाहिँ मिनाजीको प्रश्नअनुसार हजुरलाई घाँटी दुख्ने र तातो पानीले कुल्ला गर्दा सन्चो भयो जस्तो लाग्ने र फेरि त्यो फेरि आउने भन्ने प्रश्न सोध्नु भएको रहेछ मिनाजीले धन्यवाद प्रश्नको लागि अहिले हेर्दाखेरि तपाईँलाई चाहिँ कुन सिजन यो जाडो सिजनमा मात्रै यस्तो भइरहेको हो कि अरू बेला पनि यस्तो तपाईँलाई चाहिँ घाँटी दुख्ने समस्या भइरहेको छ त्यो एउटा कुरा जानकारी यहाँ पाइएन यदि चिसोको बेलामा घाँटी दुख्ने हो र तातो पानीले कुल्ला गर्दा तपाईँलाई सन्चो भयो जस्तो लाग्छ भने त्यो अहिले मैले भने जस्तै कोल्ड एलर्जी हुने सम्भावना बढी देखिन्छ है ज्वरो नआउने थुक्निल त गाह्रो नहुने र अलिकति घाँटीमा अप्ठ्यारो मात्रै जस्तो छ भने त्यसलाई धेरै गहिरो रूपले लिनु पर्दैन
सामान्य रूपमा दीर्घकाल त्यति ठुलो असर चाहिँ
पार्दैन
भनेपछि यो तातो पानी नियमित खानुपर्छ उहाँले अब यस्तो समस्यालाई
होइन यो सिम्टम अनुसार हुन्छ उहाँलाई अहिले त्यस्तो छ समस्या छ भने अब पहिला चाहिँ हामीले जाँच नै गर्छौँ एकचोटि घाँटी हेरेर जाँच गरेर अनि बल्ल त्यो समस्या के रहेछ भनेर बुझ्न सक्छौँ
सम्भव भयो भने उहाँ चिकित्सकै परामर्शमा जाँदा पनि सही हुन्छ
त्यो धेरै राम्रो हुन्छ
यदि अब सधैँका लागि त्यो सधैँभरि हरेक वर्ष यही समस्या हो भने पनि त अलिकति त सचेत रहनै पर्ने भयो अर्को सोमबहादुर परियाजीले भन्नुभएको छ थुक निल्न मिल्दैन अलिकति दुख्छ केही खान पनि मिल्दैन भन्नुभएको छ ट्याब्लेटहरू पनि प्रयोग गरिरहेको छु तर ट्याब्लेट खाएको बेला सन्चो हुन्छ अरू बेला हुँदैन भन्नुभएको छ
हजुर सोमबहादुरजीलाई पनि प्रश्नको लागि धन्यवाद उहाँको थुक निल्न नमिल्ने दुख्ने र ट्याब्लेट खाँदा भने सायद उहाँले एन्टिबायोटिक खानुभयो कि के खानुभयो अब यसलाई चाहिँ कसरी हेर्न मिल्छ भन्दाखेरि उहाँलाई थुक निल्ने समस्या भएको हुनाले उहाँलाई उहाँको टोन्सिलहरूको जाँच गर्ने है अनि खानी नलीको एकचोटि जाँच गर्नुपर्ने चाहिँ उपयुक्त देखिन्छ थुक निल्दाखेरि पनि दुख्ने भनेको चाहिँ कहिले कहिले टोन्सिलहरू ठुलो भएर हामीले जसलाई चाहिँ टन्सिलाइटिस भन्छौँ त्यसले गर्दा नि हुने हुन्छ तर उहाँले एकचोटि आएर देखाएर त्यो अनुसारको उपचार विधि अप्नाउनु भयो भने त्यो धेरै नै राम्रो हुन सक्ने सम्भावना देख्छु मैले।
डाक्टर साहब, यहाँ ट्याब्लेटको कुरा पनि आयो, मैले यहाँनिर जोड्न चाहेँ। जस्तो सामान्य घाँटी दुख्दाखेरि बिरामीहरूले डक्टरसँगै गएर हस्पिटलै गएर औषधि ल्याउने भन्दा पनि अब नजिकैको मेडिकलमा के के पाइन्छ त्यही अनुसार ल्याउने गर्नुहुन्छ। हामीले यहाँ जानकारी दिन सक्छौँ कुन कुन औषधिहरू चाहिँ उहाँले युज गर्नेमा चाहिँ गर्न सामान्य प्रयोगमा चाहिँ कुन कुन औषधिहरू छन्?
हजुर,
यस्तो अवस्थामा
यो अवस्थामा हामीले खान मिल्ने भनेको एउटा दुखाइ कम गर्ने जुन ओभर द काउन्टर ड्रग्स भनेर फार्मेसीबाट पनि वितरण हुन्छ र त्यसमाथि गएर अरूको जसले चाहिँ एलर्जीको लागि चाहिँ समस्या हल गर्छ तिनीहरू पनि ओभर द काउन्टर ड्रग पाइन्छ नेपालमा। धेरै जसो औषधिहरू ओभर द काउन्टर्स नै पाइन्छ एक्चुअली भन्ने हो भने, तर कुनै पनि औषधि लिनुभन्दा पनि चिकित्सकै परामर्श लिएर गर्दाखेरि त्यो चाहिँ धेरै नै उत्तम देखिन्छ।
अनि यो ट्याब्लेटसँगै कफ सिरपको पनि धेरै प्रयोग हुन्छ नि घाँटीको समस्याको बेला त?
हजुर, अब घाँटीको समस्यामा के छ भन्दा एउटा होम रेमेडी भन्ने हुन्छ, जसरी मह राख्ने, अदुवा राख्ने र पानी राखेर चाहिँ त्यो खाने, पानी खाने। यिनीहरूलाई सबै हाम्रो मेडिकल साइन्समा यिनीहरूलाई के भनिन्छ, एस्ट्रिन्जेन्ट भनेर भनिन्छ, जसले चाहिँ घाँटीमा चाहिँ अलिकति हल्कापन दिन्छ यिनीहरू खाँदाखेरि है। अब सबैले प्रयास गर्ने त पहिला त घरमै जसरी बेसार हालेर पानी खाने, पिउने, महको मह हालेर खाने, अब त्यो गर्दा नि भएन। र अरू सिम्टम जो अहिले मैले भनिसकेको छु, ज्वरो आउने, एकदमै धेरै घाँटी दुख्ने, त्यस्तो भयो भने चाहिँ देखाउँदा नै फाइदा हुन्छ।
यो घाँटीका कारण घाँटी नै दुखेर अर्को त्यसले अर्को जोखिम भनेको अरू रोगहरूको भनेको कुन कुन त्यस्तो जोखिम?
अब यो चाहिँ नेपालमा नेपालको अवस्था हेर्ने हो भने यो लगभग 10-20 वर्ष अगाडिदेखि नै, पहिला कस्तो हुन्थ्यो भने बच्चा बच्चीहरूमा घाँटी दुख्दाखेरि यही कि त घरेलु औषधि बनाएर खुवाउने भन्ने हुन्थ्यो, यसलाई ट्रिटमेन्ट भनेर खासै राम्रो तरिकाले हेरिन्नथ्यो। तर पछि के देखियो भन्दाखेरि घाँटीको समस्याले इन्फेक्सनले गर्दा मुटुमा नि इन्फेक्सन भएको देखियो है। सो हामीले यसलाई चाहिँ र्युमेटिक हार्ट डिजिज भन्छौँ र त्योसम्मको जटिलता देखिन्छ घाँटीको समस्या भएर पनि। त्यो भने चाहिँ एउटा पार्टमा इन्फेक्सन भएर त्यो अर्को पार्टमा गएको देखिन्छ। त्यही भएर बच्चा बच्चीलाई घाँटी दुख्दाखेरि भनेको चाहिँ त्यसलाई चाहिँ एकदमै कम पारामा लिनु हुँदैन, सजिलो पारामा लिनु पाएन।
त्यसलाई अब बच्चा बच्चीमा दुखे दुखिहाल्छ, नर्मल हो, सामान्य हो, जाडो भएर हो भन्ने चाहिँ लिनु भएन। कम्तीमा चिकित्सकको परामर्शमा चाहिँ जानुपर्छ भन्ने मान्यता चाहिँ सबै सर्वसाधारणमा हुनु आवश्यक छ।
एकदमै
ज्ञान कुमारी परियारजीले घाँटीको एलर्जी छ, साह्रै चिलाउँछ भन्नुभएको छ, चिलाउने गर्छ, चिलाएर समस्या हुन्छ भन्ने गर्नुभएको छ।
हजुर, ज्ञान कुमारीजीको प्रश्न चाहिँ घाँटीको एलर्जी र घाँटी खसखस गर्ने धेरै भने जस्तो बुझियो। अब यो घाँटीको एलर्जी भनेर उहाँले कुन किसिमले भन्न खोज्नुभयो त्यो थाहा पाइन्छ।
उहाँले चिलाएको भर चिला छ भन्नुभएको छ।
हजुर, अब यो घाँटी चिलाउने भनेको त यो मोस्टली एलर्जी नै हो, एक प्रकारको एलर्जी है। यसलाई यसको समाधान पनि गर्न सकिन्छ, तर यो जुन घाँटी खसखस बारम्बार भइराख्ने भन्नुहुन्छ, यसले हामीले अरू पनि कारणहरू खोज्नुपर्छ। एउटा त जाँच हामीले घाँटी हेरेर जाँच गर्छौँ, अर्को कुरा भने अरू कुनै रोग छ कि छैन त योसँग एसोसिएटेड भनेर हेर्न पनि एकदमै जायज देखिन्छ। जसरी कि कुनै मान्छेमा थाइरोइडको प्रब्लम भए पनि घाँटी खसखस गर्ने र अप्ठ्यारो हुने, घाँटी अप्ठ्यारो हुने चाहिँ धेरैमा देखिएको छ थाइरोइड प्रब्लम भएकोमा। हजुर,
जस्तो यो घाँटीको दुखाइको समस्या गरिरहेछौँ होइन, तातो पानी खाँदा पनि चाहिँ त्यो चिलाए जस्तो हुने, एलर्जी हुने, थुक्ने न समस्या हुने जस्ता समस्याहरूका कुरा गरिरहेछौँ, यो घाँटीको यो खालको समस्या र खोकीसँग चाहिँ सम्बन्ध केही छ कि छैन?
एकदमै छ।
कस्तो खाले
यो चाहिँ कस्तो भन्छौँ भन्दाखेरि श्वासनली त हाम्रो एउटै प्रकारले जान्छ। हाम्रो श्वासनलीमा आउँदाखेरि हाम्रो फोक्सोबाट माथि जाँदाखेरि नै श्वासनलीहरू बनाएको हुन्छन्, जस्तै हामीले भन्ने गर्छौँ अब यो यसलाई ट्र्याकिया भन्छौँ, माथि जाँदाखेरि ट्र्याकिया, ल्यारिङ्स, त्यसपछि आउँछ हाम्रो फ्यारिङ्स आउँछ, अनि माथि टन्सिल पनि हुन्छ हाम्रो यो मुखको भित्रपट्टि बसेको ग्ल्यान्डहरू। अब कहिले पनि यो माथिको प्रकार फोक्सोभन्दा माथिको श्वासनलीहरूमा इन्फेक्सन भयो भने यसले खोकी निम्त्याउँछ नै। यो सबै कसरी हुन्छ भन्दा एलर्जी कन्डिसनले गर्दा हुने हो, हाम्रो बडीले त्यसलाई रेस्पोन्ड गर्ने भने खोकी निकालेर, खास खोकी भनेको नै नराम्रो कुरा फाल्ने हो नि, हो त्यसलाई निका, त्यही भएर यो दुईवटा कुराहरू चाहिँ एकदमै एक आपसमा चाहिँ कोरिलेट हुन्छन्।
अब अभिभावकहरू मैले देखेको चाहिँ के छ भन्दा बरु घाँटीको समस्या भयो भने त्यति धेरै आत्तिनुहुन्न, तर बच्चा खोक्न थाल्यो भने आफ्नो परिवारको सदस्य बढी खोक्न थाल्यो भने चाहिँ बढी आत्तिनुहुन्छ। कसलाई जटिल मान्ने?
हामीले जटिल मान्ने भनेको दुइटैलाई हो, घाँटी दुख्नेलाई जटिल मान्नु पर्यो सिम्टम्स हेरेर र खोकी लाग्ने, किनभने खोकी लाग्नु भनेको शरीरले कुनै मातहतमा इन्फेक्सनलाई फाल्नलाई कोसिस गरिरहेछ है भन्ने बुझ्नु पर्यो हामीले। जेनरल हामीले लेमेन टर्म भन्छौँ, जनताले बुझ्ने भने त्यसरी बुझ्ने हो। र खोकी लाग्नु आफैमा है मैले भने जस्तै फोक्सोको सम्भावना पनि बढी हुन्छ र माथिपट्टि श्वासनलीहरूको नि धेरै भाग हुन्छ यसमा।
हामी कार्यक्रम स्वास्थ्य चर्चामा छौँ, सर्वसाधारणका समस्याहरूमाथि नै डाक्टरसँग बसेर छलफल भइरहेको छ। विशेष गरी सहकर्मी सरुचा पकाइ दिउँसो केही सर्वसाधारणहरूलाई भेट्न भनेर गैँडाकोट क्षेत्रका केही सर्वसाधारण समक्ष पुग्नु भएको थियो र हामीले सर्वसाधारणलाई के जानकारी गराएको थियौँ भने आज बेलुका डाक्टर चाहिँ सुरज पराजुले आउँदै हुनुहुन्छ, तपाईँका समस्या छन् भने सोध्न सक्नुहुन्छ है भन्ने तरिकाले चाहिँ जानकारी गराएका थियौँ र सोही अनुसार नै प्रश्नहरू छन्, अरू पनि छन् थुप्रै जिज्ञासाहरूमा, हामी सबैका एक एक गरेर प्रश्नको जवाफ दिँदै एकैछिन लाग्छौँ। यो विश्रामतर्फ फेरि आउनेछौँ, सुन्दै रहनुहोस् विजय आफ्नो 101.6 छ। प्रविधिबाट सहकर्मी क्षितिज आचार्यले साथ दिइरहनु भएको छ। क्षितिज, एकैछिनको विश्राममा हामी लाग्छौँ। सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सक सहितको परीक्षण सेवा सहज सामुदायिक अस्पतालमा
हाम्रा सेवाहरू
24 घण्टा आकस्मिक सेवा, एम्बुलेन्स सेवा, परीक्षाला जाँच तथा औषधि पसल सेवा,
अन्तरङ्ग सेवा,
ईसीजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी र कोलोनोस्कोपी,
सुरक्षित गर्भपतन सेवा,
सुत्केरी सेवा,
मातृ शिशु स्वास्थ्य कार्यक्रम,
स्त्री तथा प्रसूति रोग,
घर दैलो प्राथमिक स्वास्थ्य उपचार सेवा,
क्षयरोगका बिरामीका लागि डट सेन्टर,
मधुमेह, थाइरोइड, मुटु रोग,
बाल रोग, हाड जोर्नी, पेट तथा छाती सम्बन्धी बिरामीका लागि
सहज सामुदायिक अस्पताल,
गैंडाकोट 4 नवलपरासी, फोन 0785012848।
विजय एफएम 101.6।
यो विश्रामपछि फेरि उपस्थित भइसकेका छौँ। हामीले कुराकानी गर्दैथ्यौँ घाँटीका समस्या हुने सर्वसाधारणहरूका प्रश्नहरूमाथि नै छलफल गर्दैथ्यौँ। डाक्टर साहब, फेरि पनि स्वागत छ यहाँलाई।
धन्यवाद लक्ष्मीजी।
हामी यो विश्रामपछि फेरि पनि हामीले अगाडि सुनेका सर्वसाधारणका समस्यामाथि नै प्रश्नहरूको जवाफ दिने प्रयास गरौँ। ज्ञानकुमारीजीसम्मकोमा भएको छ, ज्ञानकुमारीजीको समस्याको समाधान हामीले गरिसकेका छौँ। मनोज श्रेष्ठजीले सोध्नु भएको छ, घाँटी दुखिरहेको छ, 4-5 दिन भयो, घाँटी चलाउन पनि मिलेको छैन, खाना खान पनि नसक्ने अवस्थामा पुगेको छु भन्नुभएको छ डाक्टर साहब।
हजुर मनोजी, प्रश्नको लागि धन्यवाद। हजुरले घाँटी दुख्ने 4-5 दिनदेखिको र घाँटी चलाउन नमिल्ने र खाना अप्ठ्यारो भएको भन्ने प्रश्न सोध्नु भएको रहेछ। अलि प्रश्न चाहिँ सबै कुराले बुझिएन हजुरलाई। यो 4-5 दिनदेखि भएको हुनाले अरू ज्वरोहरू के छ र घाँटी चलाउँदाखेरि एकदम गाह्रो हुने, माथि घाँटी चलाउन गाह्रो हुने र खाना नखाने अथवा खाना खान गाह्रो हुने भन्नाले खाना निल्नलाई गाह्रो हो कि अरू केही, खुलाइदिनु भएको भए अझै राम्रो हुन्थ्यो होला। तर हजुरको यो हेर्दाखेरि हामीले अब तपाईँको प्रश्न सोद्धाखेरि तपाईँको टन्सिल बढायो कि, किनभने यो गराउने 2-3 कारण मात्रै हुन सक्छन्। एउटा चाहिँ हाम्रो टन्सिलको इन्फेक्सन, अर्को हाम्रो फ्यारिङ्सको इन्फेक्सन र अर्को ल्यारिङ्सको, जहाँदेखि हाम्रो आवाज बन्छ त्यसको इन्फेक्सन हुने चान्स धेरै छ। एकचोटि हजुरले चिकित्सकको परामर्श लिएरै औषधि खाँदा नै हजुरलाई राम्रो होला भन्ने आशा गर्दछु।
यसै गरी जमुना गौतमजीले सोध्नु भएको छ, घाँटीका नसा दुख्छ भन्नुभएको छ, पाता पनि दुख्ने भन्नुभएको छ, सायद उहाँले यो पछाडिको भागलाई भन्नुभएको होला।
हजुर,
घाँटी सुक्छ पनि भन्नुभएको छ, घाँटी सुक्ने आवाज सुक्ने कुरा पनि गर्नुभएको छ।
प्रश्नलाई फेरि पनि धन्यवाद जमुनाजी। तपाईँको प्रश्न हेर्दाखेरि घाँटीका नसाहरू दुख्ने, पाता दुख्ने र घाँटी सुक्ने, यो हजुरको एउटा कुरा नभइकन अरू पनि कुरा हुन सक्ने देखिन्छ,
अरू रोग पनि शरीरमा समस्या हुन सक्छ।
उहाँको घाँटीको नसा दुख्ने र पाता दुख्ने भन्नाले अलिकति नसा सम्बन्धी नै भएको जस्तो व्यवहार देखिन्छ। अब हजुरको उमेर र हजुरले गर्नुहुने काम, हजुरको दैनिक काम के हो त्यो थाहा पाउन पाए अझै राम्रो हुन्थ्यो यसमा, किनभने कहिले घाँटीको नसा दुखेर पाता दुख्नेमा चाहिँ कहिले कहिले जसरी अलिकति हाम्रो उमेर पुगेका मानिसहरूमा चाहिँ नसा हड्डी खिने तथा नसा च्यापिने समस्याले गर्दा यो आउन सक्या हुन्छ। अनि अर्को उहाँको प्रब्लममा घाँटी सुक्ने भन्नुभयो, यो निरन्तर नै भइराखेको हो कि कहिले कहिले मात्रै, यसमा पनि अलिकति बुझ्न पाए राम्रोसँग परामर्श दिन सकिन्थ्यो।
एकदमै अलिकति खुलेर प्रश्न गरिदिन सक्नु भएको भए हुन्थ्यो, जस्तो कसरी सधैँभरि सुक्ने गरिरहेको छ कि सधैँको समस्या हो कि कहिले काहीँ त्यस्तो हुने गर्छ भन्ने कुरा। कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ, हामीसँग डाक्टर सुरज पराजुल हुनुहुन्छ, सहज सामुदायिक अस्पताल गैँडाकोटका मेडिकल डिरेक्टर हुनुहुन्छ, र कार्यक्रम सहज स्वास्थ्य चर्चालाई हामीसँगै सहकार्य गरेको छ गैँडाकोट चारमा रहेको कालीगण्डकी चोकदेखि 150 मिटरभित्र रहेको सहज सामुदायिक अस्पतालले। र हामी कार्यक्रममा विशेष गरी तपाईँको स्वास्थ्य समस्यामाथि हाम्रो चासो हो, हाम्रो सरकार हो, तपाईँको स्वस्थ जीवनका लागि, दीर्घ जीवनका लागि हाम्रो एउटा प्रयास हो। कुनै एउटा रोग र सम्बन्धित रोग विशेषज्ञ डाक्टरसँग नै हामीले कुराकानी गर्ने गर्दछौँ, तपाईँका समस्यालाई प्रत्यक्ष रूपमा समाधान गर्ने एउटा प्रयास गरेका छौँ। हामी समस्यातर्फ नै लाग्छौँ। नन्दकली पौडेलजीले सोध्नु भएको छ, खोकी एकदमै लाग्छ, खोक्दा खोक्दा स्याहा स्याहा हुन्छु भन्नुभएको छ।
हजुर,
नन्दकलीजीको समस्यामा के भन्नुहुन्छ? खोकी सँगै उहाँको अब घाँटीको समस्या थियो, खोकी उहाँले जोड्नु भएको छ।
अब उहाँले जुन भन्नुभयो खोकी लाग्ने र स्याहा स्याहा हुने, पहिला चाहिँ खोकी लाग्दाखेरि घाँटीमै अप्ठ्यारो भएर खोकी निस्कने हो कि छातीहरू भारी हुने हो कि त्यो कुरा खुलाउनु भएको रहेछ। तर उहाँको स्याहा स्याहा हुने जुन समस्या भन्नुभयो, त्यो समस्यालाई पनि अझै परिमार्जित गर्नुभएको भए हामीलाई पनि उत्तर दिन सजिलो हुन्थ्यो।
एकदमै अलिकति खुलाएर चाहिँ सोधिदिनु भएन,
अलि हिँड्दाखेरि स्याहा स्याहा हुने हो कि खोक्दा खोक्दा मात्रै स्याहा स्याहा बढ्ने हो, त्यो अनुरूप चाहिँ धेरै हामीले भन्न सकिन्थ्यो यसलाई चाहिँ। तर अहिले चाहिँ नन्दकलीज्यूलाई चाहिँ एकचोटि चिकित्सकसँगै देखाएर र त्यो अनुरूपको उपचार गर्न पाए राम्रो हुन्छ भन्ने आशा गर्दछु यसमा चाहिँ।
एकदमै डाक्टरसँग कम्तीमा डाक्टरसँगको सम्पर्कमा रहेर परामर्श सम्मान भए पनि लिने गर्नुभयो भने केही हदसम्म स्वास्थ्य समस्या समाधान हुनसक्छ। उमा बिकजीले घाँटी एकैनास दुखिरहन्छ भन्नुभएको छ,
हजुर
उहाँको समस्या।
हजुर, अब लक्ष्मीजी उहाँको पनि अब एउटा मात्रै समस्या भन्नुभयो उहाँले, कस्तो हुन्छ भने घाँटी एकनास दुख्ने
दुख्छ भन्नुभएको छ।
हजुर, कस्तो हुन्छ नि यसले हामीले हेर्ने घाँटी एकनासै दुख्ने भने कति समयलाई दुख्या छ, र यो घाँटी दुख्नेसँग अरू कुनै समस्या पनि छ कि छैन उहाँलाई त्यो पनि बुझ्नुपर्ने आवश्यकता हुन्छ।
अनिलजीको पनि समस्या त्यही छ कि घाँटी दुख्ने भन्नुभएको छ उहाँले पनि।
कस्तो हुन्छ भने घाँटी दुख्ने बेलामा हाम्रा ग्ल्यान्डहरू बढ्या छन् कि छैनन्, त्यो अनुरूप अरू केही समस्या छ कि छैन, त्यो अनुसार बुझ्न पाएको है। अझै यसमा चाहिँ मैले चाहिँ उत्तर दिन सक्ने थिएँ।
उमाजी र अनिलजी दुवैजनालाई एकपटक चिकित्सकको परामर्शमा भए पनि पुग्नु होला यो आग्रह गर्न चाहन्छौँ। विष्णु सापकोटाजीले सोध्नु भएको छ, घाँटी बस्ने समस्या छ, धेरै बोल्न नसक्ने, बोल्दा बोल्दै आवाज रोकिने पनि भन्नुभएको छ होला, सम्भवतः उहाँले भन्नुभयो या अर्को एकजनाले भन्नुभएको छ, बोल्दा बोल्दै। अनि उहाँको विशेष गरी समस्या बाइपास सर्जरी पनि गरेको हो, थाइरोइडको अथवा मोटोको समस्या त्यस्तो हो कि भन्नु पनि भएको छ, फेरि डक्टरले हुँदैन भनेका छन् भन्नुभएको छ, उहाँ धुलमुल हुनुहुन्छ उहाँको, तपाईँले क्लियर गरिदिनुहोस् न डक्टर साहब उहाँको चाहिँ खास के छ।
हजुर, अब विष्णुजीलाई पनि प्रश्नको लागि धेरै धन्यवाद। बाइपास सर्जरी पनि गरिसक्नु भएको रहेछ हजुरले, र अहिले आएर घाँटी बस्ने र धेरै बोल्न नसक्ने। बाइपास सर्जरी गरेका मानिसहरूमा यस्तो चाहिँ कमी रूपमा देखिन्छ, खासै त्यो भन्नुपर्दाखेरि यो सर्जरीसँग खासै धेरै मात्रामा एसोसिएट चाहिँ होइन है, सर्जरी गरेर बोल्न नसक्ने भन्ने हुँदैन। बाइपास सर्जरी भन्यो भने मुटुकै नलीहरूलाई बनाएको फेरि पनि बनाउने प्रक्रिया हो, त्यसले गर्दाखेरि घाँटी बस्ने समस्या र धेरै बोल्न नसक्ने समस्या होइन। यो पक्कै पनि कि चाहिँ हाम्रो ल्यारिङ्स भन्छौँ हामी, जहाँबाट हाम्रो आवाज निस्किन्छ, त्यसको समस्या हुन सक्ने देख्छु मैले। र अर्को कुरो, यो थाइरोइड सम्बन्धी प्रब्लमबाट पनि यो हुन सक्ने सम्भावना देखिन्छ।
भनेपछि उहाँले अब के छ चिकित्सकलाई भेट्नुपर्ने कुरा अलिकति उहाँको चाहिँ अलिक बढी नै उहाँले प्रश्न,
अब उहाँको पहिला पनि सर्जरी गरेका हुनाले र उहाँ एउटा चाहिँ
उहाँ
नियमित औषधि पनि सेवन गर्नुहोला र उहाँ नियमित पनि चिकित्सकलाई देखाइराख्नु भएको नै होला, तैपनि यो समस्या भयो भने एकचोटि चिकित्सकलाई भेटेर र तपाईँलाई सबभन्दा राम्रो के हुन्छ, अरू कुनै टेस्टहरू गर्नुपर्ने हो कि त्यो गर्न सकिन्छ, एकचोटि परामर्श लिएरै उहाँलाई उत्तर भन्न चाहिँ सजिलो होला।
मनिता सापकोटाजीले पनि समस्या राख्नु भएको छ कि भोकल कोर्डको प्रब्लम छ भन्नुभएको छ, बोल्न गाह्रो हुन्छ, आफूले बोलेको कुरा चाहिँ उहाँले चाहिँ के भन्नुभएको छ भन्दा बोल्दा बोल्दै आवाज अलिकति चर्को आउँछ, मलाई थाहा हुँदैन कि म चर्को बोलिरहेको छु तर भोइस चाहिँ एकदम लाउड जाँदो रहेछ भन्ने कुरा गर्नुभएको छ।
महिन्दाजीलाई पनि धन्यवाद प्रश्नको लागि. अब उहाँको समस्यामा बोल्नमा गाह्रो हुने र आफूले बोलेको आफै नसुन्ने भन्ने प्रक्रियाको आयो, अर्काले सुन्दा लाउड हुन्छ तर आफूले चाहिँ त्यस्तो लाउड सुनिन्न भन्ने चाहिँ प्रब्लम उहाँको. अब यो यहाँ हेर्दाखेरि बोल्न गाह्रो हुन्छ भन्ने कुरा, अब बोल्न गाह्रो हुनेमा जहिले पनि हामीले भोकल कोड लाई हेर्छौँ. बोल्न गाह्रो हुने मान्छेमा मोस्टली अफेक्ट हुने कुरा नै भोकल कोड हो र ल्यारिङ्स भन्ने हो, र आफैले बोलेको आफै नसुन्ने र उहाँलाई चाहिँ ठुलो बोल्नुपर्ने, आफूले पनि कम सुन्ने र अरूले भन्दाखेरि तैँले ठुलो बोलिस् भने जस्तो पर्या होला उहाँलाई पनि. यो चाहिँ मलाई जहाँसम्म लाग्छ र मेरो अनुभवले एउटा मात्रै कुनै एउटालाई मात्रै अफेक्ट नगरिकन कानको बारेमा पनि एकचोटि जाँच गर्न चाहिँ जरुरी देखिन्छ
है. आफू घाँटीसँगै उहाँले अब चाहिँ अलिकति आफ्नो समस्यामा यतिको चिन्तनशील हुनुहुन्छ भने कम्तीमा कानको प्रब्लम पनि छ कि एकपटक चिकित्सकको परामर्शमा पुगेर त्यसलाई पनि जाँच गराउँदा ठिक हुन्छ मनिताजीलाई यो सुझाव रक्षाको. पवित्रा सुवेदीजीले अन्तिम हामीले समस्या लिएकोमध्ये अन्तिम हुनुहुन्छ. घ्यार घ्यार हुन्छ धेरै, पहिला हुन्थेन आजभोलि हुन थालेको छ, घरकाले घुर्न थालिस् भने आएछन् भन्दै हुनुहुन्छ, एकजना छोराछोरीले पनि घुर्न थाल्नुभयो भन्ने कुरा उहाँको छ पवित्रा सुवेदीजीको.
उहाँलाई समस्या नै परे जस्तो देखिन्छ खासै राति घुरेर, किनभने यो अब घुर्ने समस्या धेरैमा नै देखिन्छ खास प्रायः जस्तो मोटा मान्छेहरूमा देखिन्छ. र एउटा हामीले अर्को कुरा नि भन्छौँ, एउटा चाहिँ पोस्ट नेजल ड्रिप भनेर चाहिँ यो हाम्रो हामीले टर्म्समा बोल्दाखेरि
त्यो भनेको
पोस्ट नेजल ड्रिप भन्नाले कस्तो हुन्छ भने हजुर राति सुत्नु भयो, नाकको पछाडिबाट भागबाट पानी जस्तो खसेर मुखतिर आइरह हुन्छ, त्यसले गर्दाखेरि सर्के जस्तो गरेर खोकी लाग्छ होइन, त्यो खोकी लाग्ने अनि त्यसले गर्दाखेरि तुरुन्तै खोकीको सुरुवात हुन्छ, लगातार खोकी लाग्ने र त्यसपछि स्यास्या हुने पनि समस्या हुन्छ है. योलाई चाहिँ हामी औषधि मार्फत नै उपचार गर्छौँ र अब उहाँले भनेको सबै समस्यालाई अब हामीले एफएमबाट भनेर उपचार भन्न सकिँदैन, तैपनि पवित्रजीलाई चाहिँ मेरो विनम्र अनुरोध चाहिँ एकचोटि चिकित्सकसँग देखाएरै औषधि लिँदा चाहिँ उहाँलाई एकदमै राम्रो हुने आश्वासन चाहिँ दिन्छु म.
एकदमै हामीले करिब करिब 11 जनाको समस्यामाथि चाहिँ कुराकानी गऱ्यौँ. 11 जना सर्वसाधारण जो गैँडाकोटका स्थानीय हुनुहुन्थ्यो, सहकर्मी सरु चापागाईले दिउँसो भेट्न जानुभएको थियो उहाँहरूलाई, र उहाँहरूका समस्यामाथि एउटा डाक्टर साहबसँग सुझाव लिने काम गऱ्यौँ. र अधिकांशको के भन्दा धेरैले खुलाउनु भएको छैन अलिकति समस्यामा मजाले यस्तो यस्तो छ भन्ने कुरा, बरु अलिकति लामो होस् केही भएन कुराकानी, तर इन्फर्मेसन चाहिँ सबै आइदियोस्. मेरो अनुरोध अबका दिनमा यदि तपाईँ रेडियो सुन्दै हुनुहुन्छ र भोलिका दिनमा तपाईँसँग यदि हामी आइपुगेको अवस्था रह्यो भने बुझेर कम्तीमा आफ्नो समस्या चाहिँ खुलेर पुरै भनिदिनु होला, त्यो भयो भने डाक्टर साहबहरूले पनि त्यसमा जवाफ दिन अझै सहज हुन्छ. तपाईँलाई सकेसम्म सानो चेकअपका लागि पनि डक्टर खोजेर दगुर्ने पर्ने अवस्थाको अन्त्य गर्नकै लागि भनेर हामीले विजय एफएम र सहज सामुदायिक अस्पताल मिलेर यो कार्यक्रम सञ्चालनमा ल्याएका छौँ. डाक्टर साहबहरूलाई सिधै तपाईँहरूको सम्पर्कमा ल्याउने कोसिस गरेका छौँ. कम्तीमा त्यतिखेर चाहिँ समस्या कम्तीमा आफ्नो समस्या खुलेर भनिदिनु होला, यो आग्रह पनि गर्न चाह्यौँ भने डाक्टर साहब धेरैको समस्या त्यही भयो आखिर
धेरैको हजुर.
हामी कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ, अन्तिम अन्तिमतिर छौँ. यो अन्तिम समयमा हामीले आज भने हामीले फोन कल लिइरहेका छैनौँ. 0785014006 लाइन हामी अन्य बेला खुल्ला राख्थ्यौँ, आज हामीले खुल्ला राखेका छैनौँ किनकि आगामी साता हामीले फेरि पनि लिनेछौँ, अरू अरू दिनमा पनि लिनेछौँ. र यो प्रश्नको बारेमा केही मोबाइलमा म्यासेजहरू पनि आएका छन्, ती म्यासेजहरूलाई पनि हामीले सम्बोधन गर्ने गरी फेरि कार्यक्रममा पक्कै पनि डाक्टर साहबलाई फेरि ल्याउनेछौँ. अब भने यो अन्तिम समयमा डाक्टर साहब मैले थोरै कुरा गर्न चाहन्छु कि यो घुर्ने समस्यालाई चाहिँ यहाँ जोडिएको छ, अधिकांशमा यो समस्यालाई चाहिँ एकदमै नर्मल्ली सामान्य असरका रूपमा चाहिँ लिने गर्नुहुन्छ, धेरैले बानीका रूपमा लिनुहुन्छ.
हजुर,
बानी भन्न मिल्छ? तपाईँले अर्को समस्या पनि बताउनु भएको छ, त्यो राति सुत्दाखेरि जुन नाकबाट चाहिँ तरल पदार्थ निस्केर हुने समस्या, खोकी पनि निकाल्छ त्यसले भन्नुभएको छ.
हजुर, हामीहरूले के सोच्छौँ भन्दाखेरि घुरिन्छ राति चाहिँ अलिकति घुरिन्छ, तर अलिकति यसो कसैले चलाइदियो भने घुर्न बन्द हुन्छ भन्नुहुन्छ. घुराइ आफैमा नै एउटा रोग हो है, यसले बिरामीको निन्द्रादेखि लिएर है त र अरू अरू के असर गर्छन् यो अलिकति छोटो रूपमा भनिदिन्छु म.
अन्तिममा पनि छ,
घुर्ने मान्छेहरूको कस्तो हुन्छ भने राति राम्रोसँग निन्द्रा पुगेर आउँदैन र उहाँहरूलाई चाहिँ हामीले डे टाइम सोमनलेन्स भन्छौँ, दिन दिन पख दिउँसोतिर धेरै निन्द्र लागिरहेको हुन्छ है। घुर्नी बानीले गर्दाखेरि नै कतिजनाको रातिको जति अक्सिजन हामीले लिन्छौँ शरीरलाई पुऱ्याउँछौँ त्यो अक्सिजनको पनि कमी भइरहेको हुन्छ र मान्छेहरूले यसलाई चाहिँ बानीका रूपमा तपाईँले भने जस्तै एकदमै सजिलो बानी मेरो त घुर्नी बानी छ भनिदिनुहुन्छ तर उहाँलाई के एउटा म के भन्न चाहन्छु भने खुराई आफैमा एउटा बानी होइन यो कुनै रोगको पहिचान हुनसक्छ है। हाम्रा मांसपेसीदेखि लिएर घाँटीका मांसपेसी यदि कमजोर भए भने नि घुराई हुनसक्छ र यदि अरू रोगहरू छन् हाम्रा श्वास नलीमा छन् अथवा खाना नलीमा छन् भने त्यसले पनि घुराई ल्याउन सक्छ र यो रोग हो र यो यस रोगको नि चाहिँ उपचार गर्नै पर्छ।
कम्तीमा उपचार गर्नुहोस् किन रोगी भएर बाँच्न कसैलाई पनि मन हुँदैन धेरैले नबुझेर पनि यसलाई बानीका रूपमा लिनु भएको छ त्यो बानी होइन त्यसलाई चाहिँ आफ्नो हेबिचुअली चाहिँ नलिनु होला यो एउटा रोग हो डाक्टर साहबले एकदम क्लियर गरिदिनु भएको छ। डाक्टर साहब यतिखेर भने अब भने बिदा हुनुपर्ने हुन्छ हामी सहज स्वास्थ्य चर्चाको अन्तिममा छौँ सहज सामुदायिक अस्पताल गैंडाकोट र विजय एफएमको एउटा प्रयास कि कम्तीमा घरमै बसी बसी आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि सर्वसाधारणले एउटा चिकित्सककै सल्लाह सुझाव प्राप्त गरून् कम्तीमा आफूलाई लागेको रोगका बारेमा जान्न डक्टर कुर्दै डक्टर खोज्दै धाउनुपर्ने अवस्था हस्पिटल गएर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने एउटा प्रयास गरेका छौँ। यो कुराकानीका लागि र तपाईँले आएर स्टुडियोसम्म आएर आफ्नो समय व्यस्त समय अस्पतालमा चाहिँ बिरामीहरू छोडेर आउनु परेको अवस्थामा पनि यो सहयोग गरिदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु यतिखेर विजय एफएमबाट।
मलाई पनि यहाँ मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद लक्ष्मीजी।
कार्यक्रमका लागि सघाउने सहज सामुदायिक अस्पताललाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यतिखेर समस्याहरू राख्नुभयो 11 सम्पूर्ण श्रोता आफन्त लगायत सुनेर साथ दिनुहुने र हामीलाई हाम्रो सम्पर्कमा आउन चाहनुभएका श्रोता आफन्त सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। तपाईँलाई हामी अर्को पटक पक्कै सम्बोधन गर्नेछौँ भन्न चाहन्छु। मलाई साथ दिने सहकर्मी सरु चापागाई जो दिउँसो सर्वसाधारणसँग पुगेर समस्याहरू ल्याउनु भएको थियो उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। प्रविधिबाट साथ दिने सहकर्मी क्षितिज आचार्यलाई विशेष आभार। डाक्टर सुरज पराजुलीसँगै लक्ष्मी पौडेल बिदा हुन्छु। नमस्कार।